Bismillahirrahmanirrahim. 14 अगस्त के जो विवाद थी शुरू हुई और मरीज से अब हफ्ता और इतवार को लोग वापिस हो रहे थे तो कोई जगह खाली नहीं तो 8:30 बजे 7:30 से बाबू सब चला रहा फिर भी गनीमत है क्योंकि कल 3 घंटे में हो गया आज जो में बहरहाल शाहबिल्लाह रहमतुल्लाह की जब अल्लाह पे बात हो रही थी और एक मुकाम पे पहुंच के वो बात इस एतबार से रुकी के अब आगे नई मुबाहिस है तो ख्याल आया कि हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम ने शाबान में लोगों की तवज्जो रमजान की तरफ दिलाई तो आज की निशिस्त में इस पे थोड़ी सी बात की जाए हदीस में ये बात आती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आदत थी कि जो बात पेश आने वाली होती थी उसके आने से पहले लोगों को उस चीज के मुताल्लिक बाखबर कर देते थे और ये बात ऐसे तो नहीं है कि बाकायदा किसी रिवायत में ऐसे अल्फाज आ गए हों मगर बहुत मौके पर अगर खुद अहादीस पर गौर करें तो ये चीजें सामने आती हैं हज 9 तारीख को अरफा होता था वो तब भी होता है हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम 7 तारीख को हज की चीजें बता देते थे और इसीलिए हज से पहले ही खुतबे सुन्नत और हनफी फुकहा ने उसमें से एक खुतबा सुन्नत मौक्कदा भी लिखा है लेकिन कोई नहीं देता और कोई दे भी तो हाजी कहां सुनते हैं और दो खुतबात को उन्होंने मुस्तहब लिखा है और बाद कहा तीनों के सरवाब के पाए हुए हैं लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आदत थी कि हज से पहले हज की चीजें बता देते थे ये भी चीज उस वक्त भी सामने आई जब आपने ज़कात के सिलसिले में हुक्म जारी फरमाना चाहा और यमन में अपने नुमाइंदों को भेजा यमन में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक तो हुकूमत दी थी हज़रत अली रज़ी अल्लाह कुछ अस्सा वहां रहे और दूसरे अपनी तरफ से मुकर्रर फरमाया था अबू मूसा अशअरी रज़ी अल्लाह और तीसरे आदमी से मुआज़ रज़ी अल्लाह थे और मुआज़ रज़ी अल्लाह को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया था जितनी चीजें दी उनमें से एक बात ये भी थी कि ज़कात वहां के उमरा से देना और वहां के गरीबों में तकसीम कर देना सतमात सियल्लाम जब वहां पहुंचे तो उन्होंने ज़कात इकट्ठी की और फिर ज़कात लेने के लिए वहां कोई नहीं रहा तो गर्म कपड़ों की सूरत में उन्हें ज़कात दी गई तो उन्होंने वो गर्म कपड़े यमन से मदीना मुनव्वरा भिजवाए और ये फरमाया कि मदीना मुनव्वरा में सहाबाए किराम रज़ियल्लाहु अन्हुम ऐसे हैं जो गर्म कपड़े उन्हें जरूरत है सर्दी है क्योंकि मदीना मुनव्वरा में सर्दी ज्यादा पड़ती थी इसीलिए सहाबाए किराम रज़ियल्लाहु अन्हुम जो लिबास पहनते थे उनमें ऐसे लिबास भी थे कि जैसे स्वेटर होता है कोट होता है और उसके साथ टोपी लगी हुई होती है तो सहाबा रज़ियल्लाहु अन्हु नमाज पढ़ते थे ऐसे लिबास में कि वो कोई और टोपी ओढ़ने के बजाय यही टोपी जो होती थी उसे ही सर पे ओढ़ लेते थे अब भी ऐसे चलती हैं चीजें तो गर्म कपड़ों की वहां जरूरत पेश आती थी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जो टोपी ओढ़ते थे बहुत चीजें इसके मुतल्लिक हदीस में आई हैं ऐसी टोपी भी सर्दी में ओढ़ लेते थे जिससे कान ढांप लिए जाते थे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सफर में जब जाते थे तो ऐसी टोपी रखने का भी हुक्म देते थे कि सफर में ऐसी टोपी पहन लें जिससे सर गर्दन और कान महफूज रहें और आम हालात में सफेद टोपी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ऐसी पहनते थे जो सर पे चिपक जाए और उसी में नमाज पढ़ाते भी थे पढ़ते भी थे इसलिए ये जो तसव्वुर हमारे यहाँ हो गया है कि ऐसी टोपी टोपी के ऊपर पगड़ी बांध के ही नमाज पढ़ाना जरूरी है ये दुरुस्त नहीं है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल सादा टोपी पहन के भी नमाज पढ़ाते रहे पगड़ी भी बांधते रहे हैं तो मदीना मुनव्वरा में ऐसे कपड़े आते थे कि उन कपड़ों को सहाबा रज़ियल्लाहु अन्हु ने इस्तेमाल किया और टोपियां उनमें साथ लगी हुई होती थी जैसे कोट होते हैं तो ऊपर ही टोपी ओढ़ लेते थे एक चीज है तकवा और एक चीज है फतवा फतवे में बहुत सी चीजें ऐसी हैं जिनमें लोगों को सहूलत मिलनी चाहिए और फतवे का असूल ये है कि बेहतर से बेहतर हल लोगों की मुश्किलात और तकलीफ का दिया जाए और फतवे का मतलब सिर्फ ये नहीं है कि मुफ्ती ये कह दे कि ये चीज हराम है नाजायज है फतवा सही तरह वो है कि वो कहे कि भाई ये चीज नाजायज है और इसके जायज होने की ये सूरत जो उसका कोई जायज हल नहीं बताता वो पूरा मुफ्ती नहीं है हजरत उमर रजी अल्लाह अन्हु के पास मदीना मुनव्वरा में कपड़े आए और लोगों ने ये बताया कि उल मोमिनीन इसमें रंग को पुख्ता करने के लिए जानवरों के पेशाब में इस कपड़े को रंगा जाता है फिर ये आता है तो उमर रजी अल्लाह अन्हु ने उस कपड़े का इस्तेमाल खुद छोड़ दिया लेकिन लोगों को कहा कि इसे तुम इस्तेमाल कर सकते हो धो के पाक कर लो इस्तेमाल कर और फिर तहकीक का भी हुक्म दिया कि जो खबर मुझ तक पहुंची है ये दुरुस्त भी है या नहीं और जब पता चला कि खबर ही दुरुस्त नहीं है तो फिर उन्होंने लोगों को बताया कि इस तरह खबर थी और इस तरह तहकीक हुई और इसकी तर्दीद हो गई है तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यमन जाने से पहले उनको बताया कि किस तरह ज़कात कैसे वसूल करनी है इसी तरह और बहुत सी चीजें हैं तो रमजान से पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा जो दिया उसमें ये बताया कि ये जो अगला महीना आ रहा है ये ऐसा जबरदस्त महीना है कि अल्लाह ताला ने इसमें नेकी का सवाब चंद दर्शन कर दिया है दुगना तिगना बहुत ज्यादा कर दिया कुरान करीम में नेकी के सवाब की बहुत जगह पे अल्लाह ने कहा है कि हम उसे बढ़ा देते हैं अज़वाज मुतहरात के मुतालिक अल्लाह ने कहा है महातुल मोमिनीन के मुतालिक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अज़वाज रज़ियल्लाहु अन्हुन्ना के मुतालिक अल्लाह ताला ने फरमाया कि तुम जो काम नेकी के करोगी सही करोगी तो अल्लाह ताला तुम्हें आम लोगों से दुगना अजर देगा लेकिन जिन लोगों का यह ख्याल है कि ये तख़सीस है सिर्फ उम्महातुल मोमिनीन की यह ख्याल दुरुस्त नहीं इसकी वजह यह है कि कुरान ने कई लोगों के मुतालिक कहा है कि अल्लाह उन्हें दुगना अजर देगा मसलन अहले किताब के मुतालिक अल्लाह ताला ने बताया है कि जो अहले किताब में से ईसाई और यहूदी ईमान ले आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे अल्लाह ताला ने बताया है कि खुद ब खुद उसके सारे आमाल में अजर दुगना हो जाएगा हदीस में भी आया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अहले किताब से खास तौर पर फरमाया था कि तुम में से कोई आदमी भी मुझ पर ईमान ले आएगा तो उसे एक अजर तो अल्लाह उसका देगा जिसने नबी अलैहिस्सलाम पर ईमान को लाया और फिर उसके کے مطابق عمل کیا اور ایک مجھ پہ ایمان لایا اور اس شریعت پہ عمل کیا تو دوگنا ثواب اس کو بھی ملے گا. اسی طرح اللہ تعالیٰ نے بتلایا ہے کہ جو لوگ خالصتاً اللہ کے لیے کام کرتے ہیں نیکی کا بغیر ریاکار کے اللہ یضاعف لہ, اللہ اس کے لیے بہت زیادہ اجر کو بڑھا دے گا. اور بہت سی مثالیں قرآن میں آتی ہیں کہ قرآن کریم نے ان کا اجر بڑھانے کی باتیں کی ہیں کہ اللہ اس کا اجر دوگنا کر دے گا, اس کا اجر دوگنا کر دے گا, 700 گنا تک لے جائے گا. سورہ بقرہ میں مثال دی ہے. تو اسی طرح رمضان میں اجر کا اللہ تعالیٰ نے جو چیز بتائی ہے, حضور اکرم صلی اللہ علیہ وسلم نے جو ہمیں بتایا ہے وہ یہ بتایا ہے کہ سنت کا درجہ فرض کے برابر اور اس کا پھر آگے مزید اس کو بڑھتے چلے جانا, یہ چیز ارشاد فرمائی اور ہے بھی اس لیے کہ تسلسل کے ساتھ روزے رکھنا, اور روزہ ایسی چیز ہے جس کو اللہ تعالیٰ نے اپنے لیے پسند فرمایا ہے, تو لوگوں کا اجر بہت زیادہ بڑھا دیا ہے تک کہ نفل کو فرض کے درجے میں پہنچا دیا ہے. اور بات وہ ہے جو قرآن کریم میں ایک جگہ آئی ہے کہ اللہ تعالیٰ متقی لوگوں سے پسند کرتا ہے, اس لیے رمضان میں نیکیوں سے بھی پہلے جس چیز کی ضرورت ہے وہ یہ ہے کہ آدمی متقی بنے, کیونکہ تقویٰ جتنا آ جائے گا اللہ تعالیٰ اعمال کو قبول کرے گا, اور اگر تقویٰ نہیں ہوگا تو پھر مسئلہ بڑا مشکل ہے. اور تقویٰ کا تعلق پوری زندگی سے ہے, وہ زندگی کے کسی ایک شعبے سے نہیں ہے. اس لیے بڑے بڑے لوگ قرآن کی اس آیت سے ڈرتے تھے اور وہ کہتے تھے کہ اللہ تعالیٰ نے کہا کہ متقی لوگوں کے اعمال کو قبول کرتا ہے, اور متقی لوگ ان کے اعمال اللہ کے ہاں پیش ہوتے ہیں, فرشتے ان کی لرزشوں کے لیے دعا کرتے ہیں معافی کی. تو تقویٰ بنیادی طور پر ایسی چیز ہے کہ اگر نہیں ہوگا تو پھر اعمال میں جان پڑنا روح پڑنا یہ بڑا مشکل ہو جاتا ہے. اس لیے زندگی کے جتنے بھی عقیدہ ہے, اعمال ہیں, اخلاص ہے, اخلاص اور تقویٰ ملتی جلتی چیزیں ہیں. اس آیت کی شرح میں بڑے لوگوں کے واقعات لکھے ہیں کہ وہ تقویٰ کو تلاش کرتے تھے کہ تقویٰ کیا چیز ہے, اور تقویٰ کے ساتھ تھوڑی نیکی بھی بہت ہے اور بغیر تقویٰ کے بہت بڑی بڑی نیکیاں بھی گویا کہ کارآمد نہیں. حضرت عمر رضی اللہ عنہ نے لوگوں کو ایک مرتبہ تلقین کی, اور اس پورے خطبے میں حضرت عمر رضی اللہ عنہ نے سب سے زیادہ جس بات پر زور دیا وہ تقویٰ, اور انہوں نے بتایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے زبان کے متعلق ہمیں بتایا اور اپنی زبان مبارک کو پکڑ کے بتائی کہ دیکھو جہنم میں لے جانے والی چیز یہی ہے, یعنی انسان اس کی خطاؤں کی وجہ سے جہنم میں چلا جاتا ہے. مراد وہاں بھی یہی تھی کہ انسان ایک بات کو چھوٹی سی چیز سمجھتا ہے لیکن وہ بات اتنی زیادہ بڑھ جاتی ہے, اتنی پھیل جاتی ہے, اتنی تباہی مچا دیتی ہے کہ آدمی کے باقی اعمال پر اس کا اثر پڑتا. تو آدمی جب تقویٰ میں رہتا ہے تو پھر اس کی نیکیوں کا شہرا بھی ہو جاتا ہے, اور اللہ تعالیٰ اس کے ذریعے بہت سے لوگوں کو ہدایت بھی دے دیتا ہے. ہمارے بزرگوں کا اصل جو درہ امتیاز تھا وہ یہ تقویٰ کہ متقی تھے, اور ایسے متقی تھے کہ مشتبہ چیزوں سے بچتے رہے, جس چیز میں شبہ پڑ گیا بس اس چیز کو چھوڑ دیا, اس چیز کے قریب نہیں گئے. یہ تقویٰ اللہ کے ہاں ان کی قبولیت کا باعث بنا, اور پھر اس کے بعد سارے معاملات ان کے سبب سے چلے گئے, حتیٰ کہ اللہ تعالیٰ نے دین کی بڑی خدمات ان سے دی. یہ ریاست ٹونک میں ایک محلہ ہے, اس محلے کا نام ہے قافلہ. اب تک نواب وزیر الدولہ مرحوم جو تھے, یہ لوگ حضرت سید احمد شہید رحمت اللہ علیہ سے بیعت ہو گئے, اور سید صاحب رحمت اللہ علیہ کے جو تقویٰ تھا وہ بہت اعلیٰ تھا, حتیٰ کہ مولانا اسماعیل شہید رحمت اللہ علیہ جیسے آدمی اور مولانا عبدالحی صاحب رحمت اللہ علیہ جیسے آدمی کہتے تھے کہ حضرت سید صاحب رحمت اللہ علیہ نے جو چیز دیکھی اصل وہ تقویٰ تھی. اور عجیب عجیب باتیں ان کی بہت ہی, سید صاحب رحمت اللہ کے یہاں جب گئے تو انہوں نے کہا اور یہ لوگ اتنی استعداد کے تھے کہ انہوں نے اس میں شہید رحمت اللہ نے کہا کہ حضرت نماز پڑھا دیں نماز نہیں پڑھنی آتی تو کہتے سید صاحب رحمت اللہ نے جب نماز کا کہا دو رکعتیں جو ہم نے حضرت کے کہنے پہ پڑھی پھر وہ زندگی بھر ایسی دو رکعتیں نصیب نہیں ہوئی سرے سے کسی چیز کا اللہ کی حضوری کے علاوہ خیال ہی نہیں آیا ایسا خشوع اور خضوع تھا وہاں عبداللہ صاحب رحمت اللہ علیہ کے بیٹے تھے وہاں عبدالقیوم صاحب مفتی تھے بھوپال کے پھر یہ شاہ یہاں چلی گئی بھوپال والوں کے پاس حضرت کی بڑی چیزیں پڑی ہوئی ہیں سید صاحب رحمت اللہ علیہ کے تقوی ہی کا وہ ذکر کرتے تھے نواب وزیر الدولہ مرحوم کہتے تھے کہ حضرت کا تقوی ایسا تھا کہ ہماری ریاست میں تشریف آوری جب ہوئی ان کے لوگوں کی یعنی جو قافلے والے لوگ تھے ان کی تو پھل نہیں کھاتے تھے نواب صاحب کو حیرت ہوئی کہ پھل بھیجتے ہیں تو چپکے سے وہ تقسیم ہو جاتے ہیں پھل نہیں کھاتے قافلے والے قافلے والے تھے کون جو بالا کوٹ کی شہادت میں بچ گئے تھے تو حضرت اپنی اہلیہ کو سید صاحب رحمت اللہ علیہ پیر پگاڑا جو تھے ان کے خاندان میں چھوڑ گئے تھے اور حضرت نے فرمایا تھا کہ اگر کوئی ایسی چیز آ جائے تو پھر آپ وہاں چلی جائیں ریاست ٹونک تو ٹونک کے نواب صاحب نے لکھا کہ ان کو پیر پگاڑا جو اب ہیں ان کے دادا پر دادا وہ کہ انہیں بھیج دیں وہ پھر وہاں سے تشریف لے گئیں تو نواب وزیر الدولہ اتنا احترام کرتے تھے اس خاندان کا کہ وہ 14 میل کے فاصلے پر ایک پوسٹ جو ہوتا تھا یا 12 میل ہوتا تھا انہوں نے کہا جب سواری یہاں تک پہنچے تو بتائیں جب پہنچی تو وہاں سے وہ انہیں ڈولی میں رکھ کے اور پیدل چل کے خود تین اپنے دوستوں کے ساتھ ریاست میں لائے سید صاحب رحمت اللہ سے اتنا تعلق تھا سید صاحب رحمت اللہ صاحبزادی تھی اور ان کی ریاست میں ہی شادی ہو گئی تھی تو وہیں حضرت کے داماد تھے تو معلوم ہوا کہ کسی بات پہ انہوں نے سید احمد شہید رحمت اللہ کی بیٹی تھی سارا ان کو ڈانٹا ہوتا ہے شوہر بیوی کے تعلق میں ایسے نواب وزیر الدولہ مرحوم کو پتا چلا تو ان کے گھر گئے اور کہنے لگے کہ ان کے حضرت کے داماد کو بلایا اور عرض کیا کہنے لگے حضرت میری بیٹی موجود ہے اگر دوسری شادی کرنی ہو تو میں حاضر ہوں اور وہ خادمہ کے طور پہ کام کرتی رہے گی آپ کے لیے لیکن اس کو نہ ڈانٹے سید صاحب رحمت اللہ کے ساتھ ایسا تعلق تھا ایسی محبت تھی کہ زندگی انہوں نے بنا کر دی اور وہ ایسے نہیں ہیں کہ کوئی طاقت زور اور روب داغ میں کم ہو اتنی طاقت تھی نواب وزیر الدولہ کی کہ وہ ریاست کے جو دن تھا کوئی اس موقع پہ آئے تو لوگ کہتے تھے ہم نے دیکھا کہ نواب وزیر الدولہ نے اپنے دونوں گھٹنے گھوڑے کے ساتھ ملا کر دبایا گھوڑے کو تو گھوڑے کی زبان باہر نکلا ہم سمجھے کہ ایسے ہی ہے لیکن کئی مرتبہ ہم نے یہ منظر دیکھا اتنی طاقت انہیں خدا نے دی تھی کہ وہ گھوڑے پر بیٹھ کے اگر دباتے تھے گھوڑے کو تو اس کی زبان نکلا اور ہوا یہ کہ ایک ہندو کے متعلق پتا چلا کہ بہت طاقتور ہے اور بڑے بڑے لوگ اٹھا کر وہ پٹک دیتا ہے بڑے بڑے پہلوانوں کو تو نواب صاحب اس کا امتحان لینے گئے نہ امتحان لیا اس کا اسے بلایا وہ بھی کوئی تقریب تھی اور تقریب میں سب نے نواب وزیر الدولہ مرحوم کو پیش کرنی تھی نظر پیش کرنی ہوتی اور نظر پیش کرنے کا مطلب یہ ہوتا تھا کہ ریاست میں کوئی نہ کوئی اچھی چیز کوئی دیتا تھا پیسے دیتا تھا کوئی بھی تحفہ دیتا تھا تو نواب صاحب کو نظر پیش کی اس نے ہندو تھا اور اس نے سکہ پیش کیا اپنی ریاست کا سونے تو نواب صاحب نے ہاتھ میں رکھا انگوٹھے میں اور انگلی میں اور اسے مسلتے رہے اور کہنے لگے اچھا یہ کس کا سکہ ہے کس ریاست کا ہے اور جب اس کے حوالے کیا تو اس پہ جو نقش و نگار تھے وہ مٹ گئے ہندو سمجھ گیا کہ یہ اصل میں مجھے چیلنج ہے کہ طاقت تو اس نے کہا حضرت یہ سکہ ہماری ریاست کا ہے اور ہمارے یہاں چلتا ہے اور حضرت یہ دیجیے دو چار جملے کہہ کے اس نے سکے کو ہاتھ سے دو ٹکڑے کر کے نواب وزیر الدولہ کو واپس کر دی تو نواب صاحب بھی بعد میں ہنسے اور ہندو بھی ہنسا اس نے کہا مقابلہ تو مناسب نہیں لیکن انہیں بھی پتا ہے کہ میری طاقت اور مجھے بھی پتا چل گیا کہ اتنی طاقت ہے itne taaqatwar aadmi the lekin sayyid sahab rahmatullah ke ye jo wala ko ke log reh gaye the jab muntakil hue to pura mohalla unhe de us mohalle ka naam hi kaafla pad gaya un logon se wo kehte the ke wo log phal nahi khate nawab azizul dawla ne pucha ke phal kyun nahi khate to unhone kaha ke aapki riyasat mein ye jo phal aate hain ये درختوں سے جو اتارے جاتے ہیں تو اس سے پہلے ان کا سودا ہو جاتا ہے تو ان کی بیع مجهول ہوتی ہے یہ جو مجهول بیع ہے یعنی پتہ نہیں ہوتا کہ کتنا پھل اترے گا پیسے اس سے پہلے ہی طے ہو جاتے ہیں قیمت اس سے پہلے ہی طے ہو جاتی ہے تو قیمت کے پہلے طے ہو جانے کی وجہ سے ہم اسے جائز نہیں سمجھتے تو اس لیے ہم بازار سے کوئی پھل لیتے نہیں ہیں کہ یہاں پہ آتے ہیں نواب صاحب نے کہا سید صاحب رحمت اللہ علیہ صاحب رہنے کا یہی اثر ہونا چاہیے تھا اور پھر انہوں نے کہا کہ جو میرا ذاتی باغ ہے آئندہ سے اس سے پھل بھیجے جائیں ریاست میں پھل خرید کے نہیں بھیجا جائے یہ تقویٰ ایک بات حضرت انور شاہ صاحب رحمت اللہ علیہ نے لکھی ہے اور یہ بات حضرت ہی لکھ سکتے تھے بیع پر بحث کی ہے اس جگہ کہ خرید و فروخت کیا ہوتی اور پھر انہوں نے یہ لکھا ہے کہ حنفی فقہا ایک قسم ہے بیع کی خرید و فروخت کی اسے ناجائز کہتے ہیں اور وہ کہتے ہیں کہ جب تک اجرت واضح نہ ہو تب تک اجارہ معاہدہ حرام مثلا ایک چھوٹی سی مثال یہ کہ آدمی نے یہ گاڑی کرائے پہ لے لی اور کہا یہ سامان رکھو اور اسلام آباد پہنچا دو اور پیسے جتنے ہوں گے دیکھ لیں گے تو اب وہ اسلام آباد پہنچاتا ہے اور وہ کہتا ہے جی 2000 روپیہ کرایہ بنا یہ کہتا ہے 1500 روپیہ بنا تو اب جو مجبور اجرت تھی نا جو ہوگا دیکھ لیں گے اس کو حنفی فقہا نے ان چیزوں کو جائز نہیں لکھا یہ حضرت انور شاہ صاحب رحمۃ اللہ علیہ سے جائز لکھا ہے حضرت نے ترمذی کی شرح میں یہ فرمایا کہ معاہدے کی ایک قسم وہ بھی ہوتی ہے جو بنیادی طور پر بظاہر ناجائز نظر آتی ہے لیکن انجام کار اگر فریقین راضی ہو جائیں اور شریعت کی کوئی اور شک اس کے متصادم نہ ہوتی ہو تو وہ پھر جائز ہو جاتا ہے مثلا یہاں سے وہ سودا لے گیا 2000 روپے طے بھی نہیں ہوا تھا اس نے کہا 2000 روپے یہ لو 2000 تو بظاہر کے مجبور بیع کی پہلے قسم طے ہی نہیں تھا لیکن وہاں پہنچ کے جب اس نے 2000 طلب کیے اس نے 2000 دے دیے تو انور شاہ صاحب رحمۃ اللہ فرماتے ہیں کوئی گناہ یہ ہو جائے گا حتیٰ کہ حضرت نے ہی لکھا ہے اور یہ حضرت ہی لکھ سکتے تھے وہ فرماتے ہیں کہ جو سودے کی وجہ سے بظاہر نظر آتا ہے کہ بیع فاسد ہے اس سے گناہ ہوگا تو فرماتے ہیں اس سے گناہ ہی نہیں ہوگا کیونکہ انجام کار یہ چیزیں اتفاق میں آ گئیں تو خیر بڑے لوگ تھے تو وہ پھل استعمال نہیں کرتے تھے ایسے نیک لوگ تھے ایسے متقی غالباً حضرت گنگوئی رحمت اللہ علیہ اپنے کسی استاد کے حضرت گنگوئی رحمت اللہ علیہ فرماتے ہیں لیکن کس استاد کے متعلق کہتے ہیں یہ خیال نہیں رہا حضرت اپنے ایک استاد کے متعلق کہتے تھے کہ دلی میں وہ اتنے برس رہے اور وہاں پر کبھی بازار سے سالن لے کے نہیں کھائے تو عرض کیا گیا کہ حضرت سالن نہیں لیتے تو کہنے لگے بازار میں سالن جو ہوتا ہے اس میں کھٹاس پیدا کرنے کے لیے امچور ڈالتے ہیں امچور جو ہے جیسے مسالے اور ڈالتے ہیں تو یہ بھی ڈالتے ہیں یہ امبی جو ہوتی ہے جس کا اچار پڑتا ہے اس سے بنتی تو انہوں نے کہا دلی میں پھلوں کی خرید و فروخت جائز نہیں ہوتی تو سالن میں وہی لا کے ڈال دیتے ہیں اس لیے میں نہیں کھاتا تقویٰ جو تھا اصل میں یہ چیزیں تھیں جس دن نے درجے تک پہنچا دیا کہ اللہ تعالیٰ نے ان کے فیوزات و برکات اب تک جاری و ساری فرمائے تو رمضان روزہ تراویح یہ سب چیزیں لیکن اس میں بنیادی چیز تقویٰ ہے ایک چیز بنیادی طور پر اور بھی ہے اور وہ یہ کہ اللہ سے ثواب کی نیت کر حضرت ابو الحسن علی ندوی رحمۃ اللہ علیہ رمضان میں حضرت کو دیکھا اس پہ بہت زور دیتے تھے جو آتا تھا ملتا تھا فرماتے تھے روزہ رکھا ہو کیسا جی فرماتے تھے ثواب کی نیت کی تراویح پڑھنے جا رہے ہو ثواب کی نیت کی تو بار بار توجہ دلاتے تھے کہ ثواب کی نیت رکھتے اور پھر وہ حدیث پڑھتے تھے کہ من قام رمضان ایمان ہو جس انسان نے رمضان کے روزے رکھے اور تراویح پڑھی ایمان اور اللہ سے ثواب طلب کرنے کی نیت اور بار بار سنا دیتے کہ حضرت مولانا الیاس صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے کہ مسلمان بدنیت کم ہوتا ہے بے نیت زیادہ ہوتا ہے فرماتے ہیں ثواب کی نیت ہی نہیں رکھتا اب یہ فقہا نے لکھا ہے کہ اگر امام نماز پڑھاتے ہوئے امامت کی نیت نہیں کرے گا تو اس سے امامت کا ثواب نہیں ملے گا تو اب امام نماز پڑھاتے ہوئے امامت کی نیت کرے گا تو ہی ثواب ملے گا اور اگر عورتیں پیچھے نماز پڑھیں گی تو عورتوں کی امامت کی نیت نفیوں کے نزدیک مستقل طور پر کرے گا تب جا کر ان کی نماز ہوگی تو یہ سب چیزیں فقہی مسائل میں درج ہیں تو اللہ سے ثواب کی امید رکھنا ثواب ہے کس چیز کا نام ثواب اللہ کے قرب کا نام ہے اللہ کے قریب ہونے کا نام حضرت ابو ہریرہ رضی اللہ عنہ ان کا جب انتقال ہوا تو جو ان کو دفن کرنے کے لیے لوگ گئے تھے ان میں عبداللہ ابن عمر رضی اللہ عنہ بھی شامل تھے اور عبداللہ ابن عمر رضی اللہ عنہ بہت روئے اور انہوں نے حضرت ابو ہریرہ رضی اللہ عنہ کی بہت تعریف بیان حضرت ابو ہریرہ رضی اللہ عنہ کے جنازے میں یا تو اہل بیت کرام تھے رضی اللہ عنہ انہوں نے ان کی بڑی تعریف کی اس لیے کہ حضرت ابو ہریرہ رضی اللہ عنہ ان لوگوں میں سے تھے جنہوں نے اصرار کیا اس بات پر کہ حضرت حسن رضی اللہ عنہ کو رسول اللہ صلی اللہ علیہ وسلم کے پہلو میں دفن کیا جائے اور حضرت ابو ہریرہ رضی اللہ عنہ مسجد نبوی میں کھڑے ہو گئے اہل بیت کرام رضی اللہ عنہ کے فضائل بیان کرنے کے لیے تو اس اعتبار سے بھی ان کا حق بھی بنتا حضرت ابو ہریرہ رضی اللہ عنہ کی بڑی فضیلت بیان کی حضرت عبداللہ ابن عمر رضی اللہ عنہ نے اور بہت ہوئے اور کہنے کہ سب سے زیادہ حافظ آدمی ہم میں گئی تھا سب سے زیادہ وہ آدمی جو رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث بیان کرتا تھا یہ تھا پھر واقعہ سنانے لگے اور فرمایا کہ ابو ہریرہ رضی اللہ عنہ نے ایک دن کہا کہ جس نے جنازے کی نماز پڑھی رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اسے ایک قراءت ثواب ملا اور قراءت کتنا ہے اس کا وزن احد پہاڑ سے زیادہ اور جس آدمی نے تدفین میں بھی شرکت کی اسے دو قراءت کا ثواب ملا یعنی احد پہاڑ کو تولا جائے تو دگنا تولا جائے پھر اس سے بھی زیادہ ثواب جو ہے وہ اس سے ملا تو عبداللہ ابن عمر رضی اللہ عنہ کہتے تھے کہ میں نے کہا کہ یہ کس نے کہا ہے یہ کیسی بات ہو گئی تو انہوں نے کہا کہ جاؤ عائشہ رضی اللہ عنہ تو کہتے ہیں میں المومنین رضی اللہ عنہ کی خدمت میں گیا تو انہوں نے کہا ابو ہریرہ سچ کہتا ہے رسول اللہ صلی اللہ علیہ وسلم یہی فرمایا تھا کہ جو لوگ صرف جنازہ پڑھ کے واپس آ جاتے ہیں انہیں اتنا ثواب ملتا ہے اور جو تدفین تک کہتے ہیں شرکت کرتے ہیں انہیں اتنا ثواب ملتا ہے اس کی ایک وجہ اور بھی وجوہ ہیں بہت سی ایک وجہ یہ بھی ہے کہ اس آخری دعا میں شرکت کرتے ہیں جو قبر پہ ہاتھ اٹھا کر مانگی جاتی ہے وہ دعا جو ہے آخری میت کے لیے جو مانگی جاتی ہے اس کو بہت اہمیت دیتے تھے صحابہ رضی اللہ عنہ اتنی زیادہ کہ حضرت عثمان رضی اللہ عنہ کے جنازے میں نہیں حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ ان کا جنازہ تھا کیونکہ ان کے انتقال پہلے ہو گیا تھا امیر المومنین سیدنا عثمان رضی اللہ عنہ کے انتقال بعد میں ہوا ہے ابن مسعود رضی اللہ عنہ کے متعلق بھی آتا ہے کہ وہ جنازہ پڑھنے جاتے تھے اور دیکھتے تھے کہ لوگوں نے جنازہ پڑھ لیا تو دور سے کہتے تھے کہ دیکھو جنازے سے تو ہم محروم ہو گئے اس دعا سے محروم نہ کرنا اس دعا کو ٹھہر ہمیں پہنچنے اور اسی طرح حضرت عثمان رضی اللہ عنہ کے متعلق بھی آتا ہے اب وہ ابن مسعود رضی اللہ عنہ کے جنازے میں یہ واقعہ ہوا ہے یہ ہاں ہوا ہے لیکن آتا ہے کہ وہ پہنچے تو جنازہ ہو چکا تھا تو پھر انہوں نے کہا کہ دیکھو یہ دعا جو آخری کر رہے ہو ہمیں اس سے محروم نہ کرنا رسول اللہ صلی اللہ علیہ وسلم یہ دعا مانگتے تھے اسی لیے حافظ ابن حجر رحمۃ اللہ علیہ نے تصریح کی ہے اس بات کی آثار لائیں اس پہ کہ ہاتھ اٹھا کر دعا مانگنا قبر پہ یہ آخری دعا جو ہوتی ہے رسول اللہ صلی اللہ علیہ وسلم ثابت ہے تو حضرت ابو ہریرہ رضی اللہ عنہ نے یہ حدیث بیان کی کہ دو قراءت اس کو ملیں گے جو تدفین میں بھی شرکت کرتا ہے تو بڑے حیران ہوئے عبداللہ ابن عمر رضی اللہ عنہ ان کا عائشہ رضی اللہ عنہ ان سے پوچھا ان کا بالکل رسول اللہ صلی اللہ علیہ وسلم ابن عمر رضی اللہ عنہ بار بار کہتے تھے کہ افسوس Abu Huraira ki hadith maine aaj suni hum to bahut ki raat se jisse maloom gaye hame pata hi nahi to ye sahaba radhiyallahu anhum mein sawab ki hirs thi is acche maana mein yani wo kehte hain ki zara sawab ke kaam kare neki ke kaam kare achhai ke kaam kare isliye rasulullah sallallahu alaihi wasallam ne sabhi apne aap bhai ko iftar kara de agar che wo doodh mein pani milakar hi iftar kara de تو اسے بھی اللہ اتنے اجر دے گا جتنا روزہ رکھنے والوں کو دے گا تو رمضان میں ثواب کی نیت کرے گا روزے میں ثواب کی نیت کرے گا تراویح میں ثواب کی نیت کرے گا افطار میں ثواب کی نیت کرے گا سحری میں جتنی وہ ثواب کی نیت کرے گا اللہ تعالیٰ اس انسان کو اتنا ہی ثواب دے گا اور جتنا خدا سے اس ثواب کا طلبگار ہوگا اتنا اس انسان کو ملے گا تو ایک تو وہ چیز تقویٰ کی اور دوسری چیز ثواب کی نیت کی اور تیسری چیز جو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمائی ہے وہ آخری بات یہ ہے کہ آپ نے شعبان کے خطبے میں لوگوں کو بتایا آپ نے فرمایا یہ مہینہ ہمدردی کا ہے ہمگساری کا اسی لیے اب تو یہ رواج ختم ہی ہو گیا ہے وگرنا لوگ جو ہوتے تھے سال بعد شعبان میں چلے جاتے تھے کہ اس سال کا انتقال ہوا ہے اس کے گھر جا کر اسے تسلی دے آؤ عید سے پہلے چلے جاتے تھے ان کے گھر کسی کا انتقال ہو گیا ہے تو عید سے پہلے جاؤ اس کے ساتھ تعزیت کر لو یہ رواج تھے رسمیں تھیں لیکن یہ ایسی چیزیں تھیں جس نے معاشرے کو انسانیت میں باندھا ہوا تھا یہ چیزیں ہوتی تھیں تو رسول اللہ صلی اللہ علیہ وسلم نے جو فرمایا کہ یہ مہینہ ہے ہمدردی کا تو ہمدردی ضروری ہمارے ہاں یہ معاشرے میں رسومات تھی اور لوگوں نے اس کی بات لوگوں نے مخالفت بھی کی مخالفت اس اعتبار سے جائز بھی تھی کہ چلو اس کو فرض واجب سمجھنے لگے لیکن دوسری طرف یہ بھی دیکھنا ہوتا ہے کہ کسی آدمی کی اصل حالت کیا ہے اس لیے جب مفتی کا تجربہ بڑھ جاتا ہے اور مفتی حضرات کا اس لیے بار بار ذکر آ رہا ہے کہ فتوے کی تحقیقت اہل ہی وہ ہوتے ہیں اس لیے ہمارے ہاں یہ جو مسئلہ چل پڑا ہے نا کہ جس کی داڑھی دیکھی اسی سے مسئلہ پوچھنے بیٹھ کہ ہر داڑھی والے کو پتہ چل جائے گا چار دن میں پتہ چل جاتا ہے جدھر کوئی دیکھو داڑھی والا مسئلہ پوچھے صاحب بحر الرائق نے لکھا ایک جگہ کہ مفتی کے علاوہ کسی سے مسئلہ پوچھنا گناہ کی بات ہے وجہ اس کی یہی ہے کہ جس کا فیل ہے نا وہ جانتا ہے اس میں کیا ہے وہ جانتا ہے کہ وہ کیا وہ آدمی کی حالت دیکھتا ہے مسئلے کی نوعیت دیکھتا ہے اور بسا اوقات اپنا مسئلہ چھوڑ کے دوسرے کے مسئلے پہ فتویٰ دینا ہوتا ہے منشا ہوا آدمی ہوتا ہے اللہ کی مخلوق کے ساتھ تعلق ہوتا ہے اور اللہ کی مخلوق سب سے بڑی بات یہ ہے کہ اس پر اعتبار کرتی ہے اللہ کے معاملے میں کہ ہمارے اور اللہ کے درمیان تم ہو تو اس کے جب اپنی ذمہ داری کا احساس ہوتا ہے نا کہ اللہ کے ہاں سے اجر بھی اتنا ہی ملنا ہے ثواب بھی اتنا ہی ملنا ہے اور غلط کام کروں گا تو پکڑا بھی جاؤں گا تو وہ بھی سوچ سمجھ کے فتویٰ دیتا ہے بساؤ کا حالات کی وجہ سے واقعات کی وجہ سے کس کس وجوہ سے پیدا فتوے بھی بدل جاتے ہیں تو مفتی ہے جو حالات کو دیکھتا ہے اور اس کا اندازہ کرتا ہے پھر وہ کہتا ہے کہ یہ چیز درست ہے یہ چیز نہ درست ہے بعض اوقات چیز جائز ہوتی ہے لیکن عام آدمی سمجھ نہیں پاتا نقشبندیہ سلسلے کے ایک بزرگ تھے تو ان کے متعلق آیا ہے کہ وہ مسکین پور جو جگہ ہے نا یہاں کے مشائخ میں سے تھے تو ایک مولانا تھے مدت ہوئی ان سے بات ہوئی تو وہ کہتے تھے کہ میں جب حضرت کے یہاں گیا تو میں نے عجیب چیز دیکھی اور عجیب چیز یہ دیکھی کہ دو حضرت کے مرید بیٹھے ہوئے تھے سب مراقبے میں بیٹھے ہوئے تھے اور مراقبے کا حال لوگ کا یہ تھا کہ کئی مرتبہ عشاء کے بعد مراقبے میں بیٹھتے تھے تو فجر کی نماز ہو جاتی تھی ایسے ہی تھا تزکیہ اور ایسے ہی اللہ کی یاد اور یہ ذکر تھا اور اتنی تفصیل سے وہ مراقبات کراتے بھی تھے تو کہتے تھے میں نے حضرت کے دو خلفاء کو دیکھا عجیب بات تھی ایک اٹھتا تھا تھوڑی دیر کے بعد دوسرے کو جا کے مکہ مارتا تھا زور سے اس کی کمر پہ پھر تھوڑی دیر بعد وہ اٹھتا تھا اسے جا کے مکہ مارتا تھا تو جو نئے نئے ہم جیسے گئے ہوئے تھے ہمیں ہنسی آتی تھی फिर वो थोड़ी देर बाद बॉलीवुड किससे मुकाम आता है फिर उससे मुकाम आता है तुम लोग देखते रहे चुप रहे किसी को किसी के हाल से छेड़ते नहीं यानी जो हालत उस पे तारी है ना बस जो देखते थे चुप रहते थे कि होगा कोई मामला तो हमें बड़ा ताज्जुब हुआ तो हमने उस मजलिस के बाद हजरत से अतिया हमने कहा हजरत ये क्या हो रहा था तमाशा ये उसको उठ के मारता था फिर मुराकबे में जाके बैठ जाता वो उसको उठ के मारता था फिर मुराकबे में बैठ जाता ये कर क्या रहे थे और आपने इन्हें रोका ही नहीं और आप देखते रहे तो कहने लगे कि तौहीद की निस्बत और रिसालत की निस्बत दोनों की आपस में जिद है एक दूसरे के मुकाबले में और इस आदमी पर अल्लाह आला की तौहीद की तजल्लियात पड़ रही थी अल्लाह की वहदानियत का गलबा था और इसके जो वो नूर था अनवार थे इसने अपने दर्जे में देखा कि और कौन है इसे ये आदमी नजर आया तो ये बार बार इसे कह रहा था रूहानियत की दुनिया में कि अल्लाह के अलावा कोई नहीं है अल्लाह तक पहुंचने के लिए तुम हदूद का तनासुब कायम करो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की निस्बत बिल्कुल मुसल्लम और सही है लेकिन अल्लाह की थोड़ी ज्यादा غالب है तो तुम क्या रिसालत में डूबे हो आगे चलो तो उठ के इसे मारता और इस पे रिसालत का रंग غالب था इस पे वो तजल्लियात पड़ रही थी और ये से बार-बार कह रहा था कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बगैर अल्लाह तक पहुंचना मुमकिन ही नहीं है लिहाजा तुम तौहीद के मुकाम से उतरो मेरी तरफ आओ इधर से चलते हैं फिर ये उसे उठ के मारता था तो उन्होंने कहा कि ये तुम नहीं जानते थे मैं देख रहा था और मैंने कहा दोनों ठीक कर हजरत फरमाते थे कि हमने खान का हमने देखा दो आदमी थे हजरत के खुलफा में से थे और एक दूसरे से चिमट गए बड़ी देर चिपटे रहे फिर उसके सर को चुमता था उसके सर को चुमता था तो हजरत से पूछा कि हजरत ये क्या है उन्होंने कहा एक ही वक्त में अल्लाह की मोहब्बत की तजल्लियात ने दोनों को घेर दिया और इस पे भी वही तजल्लियात हैं इस पे भी वही तजल्लियात हैं अब वो तजल्लियात को तो नहीं चूम सकते लेकिन तजल्लियात का जो मजहर है ना अभी वो उसको चूम रहा है उसको चूम फरमाया दोनों को एक ही निस्बत हासिल है तो अब ये चीज वहां को कहते थे कि हमने जो देखी तो हम नहीं समझ सकते थे लेकिन वो हजरात समझते थे इससे हमें तो एतराज हुआ तो जब हमने अपने कोई बातें जिक्र की तो उनका मतलब साहब छोड़ो तुम पढ़ा पढ़ाया करो बात किया करो छोड़ो इन बातों को ये ऐसे ही है पड़े रहते ये बात होती है मंजूर नवानी साहब ने हजरत से रायपुरी ने हजरत के यहां जब गए तो मंजूर नवानी साहब कहते थे कि मैं पहले दिन जब बैठा हजरत के पास कोई दिमागी चीजें ऐसी हो गई थी कि मुझे जरूरत पेश आई कि मैं कहीं जाकर तन्हाई में वक्त गुजारूं सुकून की खातिर लखनऊ शहर के हंगामों से दूर तो मैं जब रायपुर गया हजरत के पास तो पहले ही दिन तो बड़े सुकून इत्मीनान की चीजें सोचता रहा तो मगरिब की नमाज हुई मैं हजरत के पास जाके बैठा तो मैंने देखा कि वहां कुछ लोग जिक्र कर रहे हैं जरबे लगा रहे हैं अल्लाह अल्लाह कर रहे हैं मुझे बड़ा ताज्जुब हुआ मैंने हजरत से पहले ही दिन पूछ लिया मैंने कहा हजरत जहां तक हमने पढ़ा पढ़ाया है दीन में उसकी रूह से ये बिदात नजर आती है तो ये क्या है हजरत ने यही जवाब दिया हजरत ने कहा मौलवी साहब बस आप जो काम कर रहे हैं लिखने पढ़ने का दीन असल में हुआ है वो काम करते रहिए बाकी ये ऐसे हैं नालायक कि इनको और बेचारों को कोई काम हो ही नहीं सकता तो मेरे पास आ जाते हैं यहाँ बैठ जाते हैं अल्लाह अल्लाह करते हैं बस करते हैं तो मंजूर साहब रहमतुल्लाह अलैह की नसीब की बात थी उन्होंने इस जवाब को काफी नहीं समझा फिर अगले दिन पूछा अगले दिन पूछा जो भी हजरत ने लिखा हुआ है उनकी किताब है तसव्वुफ क्या के आगाज में लेकिन वो मौलवी साहब जिन्होंने ये सारी चीजें बयान की कहते थे कि हजरत ने जब ये फरमाया मौलवी साहब बस पढ़ते पढ़ाते रहा करो इन लोगों को छोड़ो तो वो मैं इसको समझ नहीं पाया कि वो किस तरफ मुझे यानी तवज्जो दिला दी तो अफसोस हमने उसे कुछ हासिल ना किया लेकिन वो इतने आरिफ बिल्लाह आदमी थे ऐसी नजर थी कि वो शरीयत को भी जानते थे और इन चीजों को भी और उनके एक मुरीद ने भी मुझसे बयान किया कि ऐसे छूट नहीं था ऐसे लोग नहीं थे कहते थे कि हल चलाते थे हजरत खुद और एक दिन बड़ा इकरार किया हमने कि गर्मी शदीद पड़ रही है हल छोड़ दें तो कहते थे मैं अपनी रोजी खुद ही कमा लेता हूँ अपनी जमीनों में हल चलाता हूँ गंदम आ जाती है सब्जी उग जाती है इसी से खा भी लेता हूँ बाकी मैं ना तोहफा ना हदिया ना किसी चीज में पड़ता हूँ तो कहते कि हमें से एक उठा जवानी का हाल था तो उसने हल पे जो हाथ रखा तो थोड़ी देर के बाद बेहोश हो गया तो हजरत ने फरमाया कि उठा कर ले जाओ और मैं कहता नहीं था कि नहीं करो हलमजी चलाने दो तो उसने बाद में पूछा कि हजरत हुआ क्या मेरे साथ मैंने जब इस हल पे हाथ रखा तो अनवार ने मुझे घेर लिया हर तरफ से नूर बरसता था इतना ज्यादा कि मैं तो उस नूर को देख के बेहोश हो गया मैंने तो जिंदगी में ऐसे नहीं देखा तो उन्होंने कहा बेटे मैं इतना जो हल है ना ये इतना किता इस पे जब हल चलाता हूं तो इस हल चलाने में 1.5 लाख के करीब अल्लाह ताला का नाम लेता हूं उसमें दाद करता हूं 1.5 लाख मर्तबा अल्लाह को याद करता हूं कहते थे कि वाकई जो आदमी हल चलाए एक के टुकड़े पे किसान और 1.5 लाख मर्तबा इसमें अल्लाह को याद करते ये हमारी समझ से वाला चीजें थी मगर चीजें थी तो वो लोग ऐसे थे कि वो अब बजाय हमें समझ में ना आए लेकिन चीज थी तो ये जो महीना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हमदर्दी का है लोगों से बात तो इससे थी कि हमदर्दी और मुसलमानों के साथ ताल्लुक उसमें से एक चीज ये भी है कि बहुत सी चीजें बहुत से लोगों की नहीं समझ में आती छोड़ दे ना उस तहकीक और जस्तजू में पड़े एक आदमी रोजा नहीं रखता उसके साथ भी हमदर्दी किसी और तरह से हो सकती है जरूरी नहीं है कि उसे बदनाम ही किया जाए कि रोजा नहीं रखता ऐसे करता है ऐसे करता है और ऐसी चीजें रोजा फर्ज रोजा अब नाम क्या लेना किसी को उनके मुतल्लिक बदगुमानी ना हो एक आदमी उनके पास आया और उसने कहा हजरत मुसाफिर हूं यहां आया हूं और रमजान का फर्ज रोजा खानकाह में बुजुर्ग बैठे हुए थे तो उसने कहा हजरत यहां आया हूं और मुसाफिर हूं खाना चाहिए खाना नहीं मिला तो उन्होंने कहा भी जाओ हमारे घर से खाना ला तो जब खाना रखा गया उसने कहा हजरत खाना आप ही मेरे साथ खा ले उन्होंने कहा मैं खाना खा लेता हूं लेकिन खाने के बाद जो मैं कहूंगा उससे तुम भी मांगो उसका इसरार बढ़ा तो उन्होंने खाना खाना शुरू कर दिया अब रमजान का फर्ज रोजा जो वीडियो ने देखा तो बहुत से उसके चले गए उन्होंने कहा ऐसे चीज के पास क्या बैठते हैं देखो यार रमजान का रोजा फर्ज रोजा खाना खा रहे तो जब खाना खा चुके तो उन्होंने कहा कि अब मेरी बात मानोगे उसने कहा जी तो फरमाने लगे ईसाइयत से तौबा कर उसका होश हो गया चुप हो गया और कहने लगा हजरत मैंने बड़ी बड़ी मस्जिदों में इमामतें भी की मुसलमानों में रहा नमाजें पढ़ाता रहा लेकिन मैं हकीकत में वाकई ईसाई था उन्होंने कहा कि बस तौबा कर तो मुसलमान उसने कहा अच्छा आऊंगा कोई ईसाई था सच्चा गया जो भी महकमा होगा इस्तीफा दे के आया और आकर फिर कहा हजरत अब मुरीद होता हूं बस अब मुझे मुसलमान तो रहा कि जो मरासिब उसके मकाम हुए लेकिन वो जो मुरीद थे वो वापस जब आए तो उनका हजरत फर्ज रोजा तोड़ दिया तो उन्होंने कहा फर्ज रोजा इसीलिए तोड़ दिया कि मुझे पता था कि इसने मेरी अगर बात मान ली तो ये कुफर से निकल के इस्लाम में आ जाएगा और मुझे क्या 2 महीने के रोजे रखने पड़ेंगे बूढ़ा आदमी मेरे लिए क्या मुश्किल है 2 महीने रोजे रखूंगा मैं तो वैसे भी रोजे रखता रहता हूँ और रोजे की ताकत ना हुई तो 260 मिसकीनों को खाना खिलाना क्या मुश्किल है लंगर चल रहा है वो भी कर लेंगे और फिर मान लगे कि अगर ऐसे शहबाज आते रहे ना ऐसे शिकार में मिलते रहे तो पूरे रमजान के रोजे एक एक करके तोड़ने को तैयार हूँ बशर्ते कि लोग कुफर से इस्लाम की तरफ आते तो ईसाई था मुसलमान हो गया और बड़े मरातिब का आदमी बना लेकिन ये हर एक के लिए दुरुस्त भी नहीं हो जाता हर आदमी इस तरह की चीज करे तो हर आदमी के हालात होते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रमजान हमदर्दी करने का महीना है हमदर्दी ये भी है कि आदमी देखता है गर्मी में लोग चल रहे हैं गाड़ी पे मोटरसाइकिल पे सवारी पे बिठा लेता है कि इसका रोजा आसान हो जाए हमदर्दी ये भी है कि ठंडे पानी का बंदोबस्त कर देता है हमदर्दी ये भी है कि अगर किसी ने रोजा नहीं रखा किसी वजह से नहीं रखा तो उसको जायज कर हमदर्दी ये भी है कि कर्ज हो जाता है लोगों के कर्ज अदा कर देता है जब आप इन चीजों से फको रकबत इन जो कुरान में आया है कि वो लोग कयामत में पहाड़ को अबूर कर जाएंगे जो गर्दनों को छुड़ाते हैं तो गर्दन का छुड़ाना कर्ज का अदा करना किसी आदमी का बहुत बड़ी नेकी हत्ता की मामूली पर रहमतुल्लाह का कौल हनफी फुकहा ही ने नकल किया है कि इमाम साहब रहमतुल्लाह ने फरमाया ज़कात का सबसे अच्छा मसरफ यह है कि किसी आदमी ने कर्ज ले लिया है तो उसका कर्ज अदा कर फिर हनफी तो इसकी भी तफ़सीर नहीं करते कि कर्ज उसने खुदा की नाफरमानी के लिए लिया है या फरमाबरदारी के लिए लिया है वो कहते हैं कर्ज तो इसने ले ही लिया है ना फंस तो गया ही है बेचारा लोगों के कर्जे अदा कर दो ये बहुत बड़ी नेकियों में से है ये काम है जो रमजान में करने के हैं अल्लाह ताला ने आपको तो करना चाहिए रमजान में